मेरो चाहिँ हेर्नुहोस् न अलिकति कस्तो छ भने म 6 वर्षको हुँदाखेरि मेरो घरमा जापानिज स्वयंसेवकहरू आएर बस्थे नेपालमा, त्यसैले जापानिज भाषा सिकौँ भन्ने चाहिँ सानै बेलादेखि मलाई लागेको थियो। अनि एसएलसी दिइसकेपछि अब कोही साथीहरू कम्प्युटर सिक्ने, कोही ब्रिटिस काउन्सिलमा इङ्ग्लिस सिक्ने गर्दाखेरि चाहिँ मैले एसएलसी दिएपछि जापानिज ल्याङ्ग्वेज सिकेँ। त्यसैले जापानिज भाषाको बारेमा मलाई नेपालमै ज्ञान थियो। कुनै दिन जापान गएर पढौँला भन्ने चाहिँ सानै बेलादेखि भएको सपना बोकेको हुनाले मैले चाहिँ नेपालको जापानिज ल्याङ्ग्वेज स्पिच कन्टेस्ट भन्ने त्यहाँको एमबिसीले आयोजना गर्छ नेपालमा, जापानिज एमबिसीले, त्यसमा गोल्ड मेडल पाएको थिएँ 1998। त्यसपछि एकचोटि जापान घुम्न आउने मौका मिल्यो, 3 हप्ताको लागि उनीहरूले त्यो विभिन्न कार्यक्रममा पठाउँछन्। अनि त्यसपछि चाहिँ यो देश एकदम राम्रो लाग्यो, यहाँ आएर पढ्नै पर्ने रहेछ भनेर नेपाल फर्केर गइसकेपछि अनि विद्यार्थीको रूपमा तयारी गरेर अनि जापान आएँ।
कतिको त्यो बेला, अहिले त अब मैले तपाईँको फेसबुकमा पनि देखाएको थिएँ, अहिले त्यहाँ जापानमा नेपालीहरूको सङ्ख्या 60,000 भन्दा बढिरहेको, जसमा चाहिँ अब टोकियोमा चाहिँ 18,000 भन्दा बढी रहेको भनी बताइएको छ। अब विद्यार्थीहरू नै 20,000 भन्दा बढी रहेको पनि तपाईँले त्यो राख्नु भएको थियो फेसबुकमा, होइन? तपाईँ आउँदाखेरि चाहिँ कतिको कस्तो थियो नेपालीहरूको सङ्ख्या, कतिको मद्दत पाउनुभयो नेपालीहरूबाट, कस्तो गाह्रो सजिलो कस्तो थियो?
जापानमा 1990 चाहिँ 200-300 मान्छे बाहेक नेपालीहरू थिएन रहेछन्। म आएको चाहिँ 2000 साल भएको हुनाले त्यति बेला चाहिँ केही हजार, 2000-3000 जस्तो सङ्ख्यामा पुगेको थियो नेपालीहरू जापानभरिमा। अब टोकियोभित्रको मात्रै आँकडा चाहिँ त्यति बेला यसरी नेपाली भनेर छुट्याएर दिँदैन थियो, किनभने त्यो अब अदर्समा पर्थ्यो नेपालीहरू भनेको, त्यसैले हामीलाई ठ्याक्कै डाटो चाहिँ थाहा भएन। तर त्यति बेलाको नेपालीहरूको चाहिँ नेपालीले नेपालीलाई देख्यो भने चाहिँ कस्तो आफ्नै मान्छे जस्तो लाग्थ्यो, बोल्न मन लाग्ने। कहीँ कतै नेपाली रेस्टुरेन्टहरू देख्यो भने पनि एकदम थोरै थिए, एकदम आत्मीयता लाग्थ्यो भने अब हिजो आज चाहिँ अब जहाँ पनि देखिन्छ, जहाँ पनि
भेटिन्छ। अनि
तपाईँ नेपाली हो भनेर नेपालीमा सोध्यो भने नि नेपालीमै होइन भन्नुहुन्छ हिजो आज कोही कोही भाइ बहिनीहरू, धेरै भइसक्यो भनौँ न।
हजुर हजुर, तपाईँ त्यहाँ अब विभिन्न अब मन्त्री स्तरीय समूहहरूमा पनि सक्रिय नै रहनु भएको छ, होइन? अहिले के गर्दै हुनुहुन्छ त भनौँ न, नेपाली समुदायको लागि जापानी सरकारी स्तरमा?
अब नेपाल र जापान चाहिँ 60 वर्ष भयो कूटनीतिक सम्बन्ध स्थापना भएको, त्यसैले दुई देशकै गभर्मेन्ट लेभलमा विभिन्न किसिमका व्यक्तिका पनि विभिन्न सहयोगहरूका पनि आदान प्रदानहरू भइरहेका छन्। अब मेरो पार्ट भनेको चाहिँ म 2000 जापान आए पनि 2004 यहाँको नेपाली एम्बेसीलाई भाषाको रूपमा, किनभने हाम्रो नेपाल सरकारको जापानिज ल्याङ्ग्वेज एक्सपर्ट भन्ने कोही पनि हुनुहुन्न, त्यसैले म यहाँ युनिभर्सिटी पढ्दै गर्दाखेरि चाहिँ जापानिज गभर्मेन्टसँग कुराकानी गर्दाखेरि म सँगै बसेर चाहिँ ट्रान्सलेसन अथवा इन्टरप्रिटेसन गरिदिने गर्थेँ विद्यार्थी जमानामा। त्यसैको निरन्तरता चाहिँ मैले अहिले चाहिँ अब ट्रान्सलेसन मात्रै भन्दा पनि नेपालबाट आउने यो ठुल्ठुला नेताहरूले चाहिँ के कस्तो पोलिसीमा कुरा गर्दा हुन्छ, जापानी हजुरहरूको जापान सरकारको के इन्ट्रेस्ट छ, यस्तो बारेमा चाहिँ केही परामर्शहरू लिनुहुन्छ। मैले चाहिँ त्यही बारेमा चाहिँ जाने बुझेको सहयोगहरू उहाँहरूलाई गर्ने, र म आफै पनि यहाँ विश्वविद्यालयमा पार्ट टाइममा यस्तो इन्टरनेसनल रिलेसनको बारेमा बोल्ने पढाउने कामहरू गर्ने भावनाले चाहिँ अलिकति त्यो खालि नेपाल मात्रै नभनिकन अब जापानिजहरूले साउथ एसियालाई हेर्ने नजरहरू कस्तो हुन्छ, यस्ता कुराहरूमा मैले आफ्नो इनपुटहरू दिने काम गर्छु।
अब यसमै अब त्यो नजरकै साउथ एसियनहरू बारेको विचारबारे कुरा गर्दा, अब केही समय अगाडि अब जापानको भूकम्प र सुनामी बाहेक अर्को एकदमै चर्चामा आएको विषय चाहिँ अब त्यो ब्युटी क्विन, भारतीय पृष्ठभूमिको ब्युटी क्विनको कुरा, र एक अर्को भारतीय पृष्ठभूमिका बालक जुन जापानमै जन्मिएका थिए उनलाई नागरिकता, जापानी नागरिकता दिने भन्ने खालको बारे जुन बहस चलेको थियो त्यो बारे पनि धेरै चर्चा सुनिएको थियो। यसमा भनौँ न, कसरी अब नेपालीहरूबारे अथवा दक्षिण एसियालीहरूबारे कस्तो छ जनधारणा भनौँ न जापानमा?
जापानिजहरू चाहिँ अलिकति डोमेस्टिक ओरिएन्टेड जाति हुन् भन्ने चलन छ जापानमा। उनीहरू आफैले पनि आफूहरूलाई चाहिँ जापानिजहरूलाई आफू एसियन होइन कि जापानिज भन्न चाहन्छन्। उनीहरू एसियाको मुलुकभित्र भन्दा नि उनीहरू अलिक लुक वेस्ट भनेर पश्चिमी देशहरूलाई हेर्ने, अब त्यो चाहिँ खास जापानको इतिहासमै अब जापानले लडाइँमा विश्वयुद्धमा हारेको हुनाले उनीहरूलाई अलिकति एसियातिर भन्दा उतातिर इन्ट्रेस्ट राखेको हुनसक्छ। र अहिलेको यो जापानिजहरूको यङ जेनेरेसनहरूले चाहिँ अलिकति ब्रोडन होराइजन अझै हुन नसकेको भन्ने कुराहरू चाहिँ विभिन्न विश्लेषकहरूले चाहिँ भनिराख्नु भएको छ। त्यही सिलसिलामा उनीहरूको पोलिसीहरू पनि, उनीहरूको लहरू पनि अलिकति अब जस्तै अस्ट्रेलिया जस्तो मल्टी एथनिक मल्टी कल्चर त्यस्तो भन्दा यहाँ चाहिँ टोटल्ली फरक छ। उनीहरूले चाहिँ आफूहरूलाई एउटै एकदम जापानको यहाँ चाहिँ होक्काइडो भन्छ सबभन्दा उत्तर दिशामा, अनि सबभन्दा तल चाहिँ ओकिनावा भन्छ, झन्डै झन्डै ताइवान नजिकै पर्छ, झन्डै रसियातिरबाट ताइवान नजिकसम्मको यत्रो ठुलो देश, लामो देश पनि उनीहरूले आफूहरूलाई एकदम होमोजिनियस टाइपको सोच्छन्। त्यहाँ अब हामीहरू जस्तो एसियन अथवा इन्डियनहरू, साउथ एसियन, विभिन्न देशका मान्छेहरू आएर बस्नु त भएको छ, तर उनीहरूले हेर्ने नजरहरू चाहिँ कस्तो छ भने जापानिज र जापानिजभन्दा बाहिर भनेर सोच्छन् उनीहरूले। भाषा जाने पनि, यहीँ जन्मे पनि, यहीँ हुर्के पनि, उनीहरूले अझै विदेशीहरूलाई हेर्ने नजर चाहिँ अलिअलि फरक नै छ। त्यही हिसाबले अब जापानिज बुवा आमा अथवा कुनै एकपट्टिको चाहिँ जापानमा भएका विदेशीहरू पनि थुप्रै छन्, तर त्यस्ता मान्छेहरूको त्यो दुईवटा कल्चर अथवा दुईवटा मुलुकको बिचका यिनीहरूले नेपाललाई, जापानलाई र त्यो देशसँगलाई जोड्न सक्छन् भन्ने खालको पोजिटिभ कुरा भन्दा पनि अलिकति यो चाहिँ प्योर जापानिज होइन भन्ने खालको चाहिँ उनीहरूले पहिला सोच्छन् यहाँको सर्वसाधारणहरूले। त्यसमा चाहिँ त्यो जुन इन्डियनको कुरा आयो, त्यस्तो त्यो मिस क्विनहरूको यो बारेमा चाहिँ जापानमा त्यति धेरै पोजिटिभ त देखिँदैन, तर अहिलेको जुन ट्रेन्ड छ त्यसलाई चाहिँ चिर्नको लागि उहाँहरू जस्तै अगाडि आउनु भएको छ। त्यसले गर्दाखेरि चाहिँ जापानिजहरूलाई पनि ओहो अहिलेको जमानामा चाहिँ यस्तो सोच्नुपर्ने रहेछ भन्ने चाहिँ बाध्यतात्मक एउटा
अब तपाईँ अब विभिन्न अब टिभी कार्यक्रमहरूमा नि, जापानी टिभी कार्यक्रमहरूमा नि आइसक्नु भएको छ, कस्तो तपाईँको त्यहाँ प्रेजेन्समा चाहिँ कस्तो रियाक्सन आउँछ त भनौँ न?
सुरु सुरुमा चाहिँ मैले अब नेपालको बारेमा बोल्ने भएको हुनाले ओहो नेपाल भने यस्तो रहेछ भने मन पराउँथे, भने आजकलको मेरो कार्यक्रमहरूमा नेपाल भन्दा पनि जापानिजलाई, जापानलाई चाहिँ विदेशीहरूले कसरी हेर्छन् भन्ने अलिकति एनालिटिकल खालको हुन्छ। त्यसैले एज अ होल उनीहरूले नेपालीले भन्यो भन्दा पनि विदेशीले यसो भन्यो भन्ने खालका हिसाबले मेरो कार्यक्रमलाई हेर्छन्। तर मैले कुनै न कुनै पार्टमा कम्पेरिटिभली हाम्रो नेपालतिर चाहिँ भनेर नेपाललाई जोड्ने गर्छु। त्यसैले नेपालमा जाउँ, जान चाहन्छौँ भन्नेहरू, कार्यक्रम हेरेर नेपाल गएँ भन्नेहरू पनि कमेन्टहरू आइरहेछन्, एकदम खुसी लाग्छ।
आइडेन्टिटीको परिचयको कुरा पनि आयो होइन, जापानी जापानिज आइडेन्टिटी बारे। अब जापानमा अब वृद्धहरूको संख्या बढ्दै गएको त्यो अब सबैलाई थाहा नै छ, अब जनसङ्ख्या हुन्छ नि, अब जन्मिने बच्चाहरूको जन्मिने संख्या पनि घट्दै गएको भन्ने कुरा आउँदाखेरि भनौँ, आउँदा दिनहरूमा अब आप्रवासीहरू बारे धारणामा बदलाव आउला कि नआउला जस्तो लागेको छ? तपाईँकै अब तपाईँ बसुन्जेल पनि कतिको बदलाव देख्नु भएको छ र भविष्य कस्तो छ त माइग्रेन्टहरू बारे जापानमा?
एउटा जापानिजहरूको चाहिँ यो हुन त कानुन भनेको चाहिँ जनताहरूले इन्ट्रेस्ट गर्यो भने त्यही भावनामा कानुनमा बनेर आउने हो। जापानिजहरूको भावनामा अझै पनि माइग्रेन्ट्सहरूलाई वेलकम गर्ने खालको देखिँदैन, तर बाध्यात्मक हिसाबले यहाँले भन्नुभएको जस्तै वृद्धहरू बढी, जनसङ्ख्या कम भएको हुनाले अझै केही समय चाहिँ उनीहरूलाई मान्छेहरू त चाहिन्छ नै, तर जापानमा अहिले यस्तो खालको एउटा चाहिँ डिबेट चलिरहेको छ कि अहिलेको जिडिपीलाई कन्टिन्यू गर्नुपर्छ भन्ने जरुरी छैन भन्ने खालका पनि छन्। कन्टिन्यू नगर्ने हो भने त आप्रवासीहरूलाई अझ वेलकम गर्नु परेन भन्ने खालको एउटा धारणा छ भने, तर यही अहिलेकै यो इकोनोमिक स्ट्यान्डर्डलाई चाहिँ कन्टिन्यू गर्नको लागि विदेशीहरूलाई वेलकम नगरी सुख नै छैन भन्ने चाहिँ यो बाध्य, यो चाहिँ एउटा रियालिटी हो होइन। यसमा अहिले चाहिँ मेरो विचारमा उहाँहरूले गर्नुपर्ने कुराहरू चाहिँ टोटल्ली नन स्किल लेबरलाई समेत वेलकम गर्यो भने यहाँको जापानीहरूले काम पाउँदैनन्, अलिक सस्तो पनि भइदिन्छ विदेशीहरूको काम। त्यसैले उनीहरूलाई अहिले यो क्वालिटी मेन्टेन गर्नको लागि चाहिँ स्किल लेबर चाहिँ विदेशीहरू पनि लिने, नन स्किल लेबर चाहिँ विदेशीहरू नलिने, बरु ट्रेनिजहरू लिने, जापानमा आउँछन्, ट्रेनिङ गर्दै काम गर्छन् अनि फेरि फर्केर आफ्नै देश बनाउँछन् भन्ने जापानको एउटा पोलिसी छ। उनीहरूले त्यही पोलिसीलाई कन्टिन्युटी दिने भन्ने कुरा अहिलेको यो गभर्मेन्टले पनि त्यसैलाई निरन्तरता दिएको छ। तर मेरो विचारमा यो जुन अहिले नेपाली विद्यार्थीहरू जुन अहिले चाहिँ यहाँले पनि अघि भन्नुभयो होइन 20,000 नेपाली विद्यार्थी छन् भनेर, त्यो विद्यार्थीहरू बढ्नुको कारण चाहिँ एउटा के हो भने पढ्न भन्दा पनि जापानलाई सस्तो काम गर्ने मान्छे चाहिएको छ, हामी नेपालीहरूलाई चाहिँ काम गरेर पैसा कमाउने ठाउँ चाहिएको छ, तर भिसा चाहिँ स्किल नन स्किल लेभलको भिसा नपाउने भावनाले उहाँहरू चाहिँ एउटा सबै त भन्दिनँ म, कतिपय मान्छेहरू पढ्नै आउनु भएको छ, तर कति विद्यार्थीहरू चाहिँ विद्यार्थी भन्ने भिसाको नाममा काम गर्न आउनु भएको छ। अब त्यो चाहिँ एउटा जापानिजहरूको लागि त सस्तोमा काम गरिदिनुहुन्छ, त्यहाँमाथि जापानिजहरूले नगर्ने खालको कामहरू विदेशीहरूले गरिदिनुहुन्छ, उनीहरूलाई त सस्तोमा काम लगाउनु पाएर राम्रै होला, अब हामी नेपालीहरूलाई पनि एकछिनको लागि त पैसा पनि आउँछ राम्रै राम्रै होला, तर कालान्तरमा गएर चाहिँ यस्तो नेपालको दक्ष म्यान पावर, नेपालमै केही काम गरिरहेको, अध्ययन गरेको स्किल मान्छे चाहिँ जापानमा आएर खालि विद्यार्थीको भिसामा 25-30-35 वर्षसम्म पनि त्यो पनि अलिकति एकाडेमिक खालको विद्यार्थी भन्दा पनि भाषा सिक्दा सिक्दै समय जाने खालको एउटा वातावरण जुन बनिरहेछ, यो चाहिँ मलाई एकदम दुःख पनि लागिरहेछ। अब व्यक्तिगत रूपमा केही ठुलो काम यसको लागि गर्न सकिरहेको छैन, त्यसको लागि चाहिँ एकदम अप्ठ्यारो लागिरहेछ।
इमिग्रेसन पोलिसीहरूले कुरा गर्दाखेरि, अध्यागमन नीतिको कुरा गर्दाखेरि, एक किसिमले आप्रवासीहरूलाई, नेपालीहरू लगायतका लागि अब एक किसिमले सेकेन्ड ग्रेड सिटिजन जस्तो महसुस भइरहन्छ कि, त्यो पछाडि हुन्छ नि हामी जापानी समान छैनौँ भन्ने खालको त्यो मनमा भइरहन्छ कि, कस्तो हुन्छ अवस्था?
मेरो विचारमा जापानिजहरूको पनि डबल स्ट्यान्डर्ड छ। यहाँ बस्ने विदेशी हामी नेपालीहरूलाई चाहिँ अब विदेशमा आएको एकदम हामीलाई चाहिँ दोस्रो दर्जाको जस्तो गर्यो भन्ने खालको भावना चाहिँ हुँदैन, किनभने जापानिजहरूले चाहिँ जापानिजहरूको बिचमा चाहिँ हामीलाई विदेशी भनेर अलिकति त्यस्तो भावना बोके पनि हामी विदेशीहरूकै अगाडि त्यसरी डाइरेक्ट चाहिँ गर्दैनन्। म पनि विभिन्न देश घुमाएको छु, कतिपय देशमा त्यस्तो अप्ठ्यारो फिलिङ लागेको थियो भने जापानमा त्यस्तो लागेको छैन। अब त्यो चाहिँ म आफू लामो बसेर भाषा जानेर त्यस्तो नफिलिङ नगए पनि हुनसक्छ, तर यताउता नेपाली साथीभाइहरू नयाँ आउनुभएकोहरूसँग कुरा गर्दाखेरि पनि जापानको बसाइ उहाँहरूको राम्रै भएको जस्तो मैले चाहिँ पाएको छु। त्यसैले समग्रमा भन्नुपर्दाखेरि चाहिँ जापानमा विदेशी विशेष गरी नेपालीहरूको भविष्य उज्यालै छ जस्तो लाग्छ मलाई।